اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ ناظرین محترم، السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ شہید مرتضیٰ متحری کی کتاب حماسہ حسینی پر شارٹ لیکچرز کے سلسلے کی ایک اور کڑی کے ساتھ آپ کی خدمت میں حاضر ہیں۔ پچھلے لیکچر میں ہم نے امام حسین علیہ السلام کے قیام کی ماہیت کے حوالے سے گفتگو کی اور یہ بیان کیا کہ امام کے قیام کی نوعیت ایسی ہے کہ امام کا قیام چند نوعیتی ہے، یعنی امام کے قیام کے متعدد پہلو ہیں، متعدد عوامل ہیں۔ اس کا پہلا عامل ہم نے بیان کیا کہ یزید نے امام سے بیعت طلب کی اور امام نے اس کا انکار کیا، بس پہلا عامل انکار بیعت ہے، جبکہ دوسرا عامل کوفہ والوں کی طرف سے امام کو خطوط کے ذریعے دعوت دینا اور امام علیہ السلام کا ان کی دعوت کو قبول کرنا۔ ہم نے یہ بھی بیان کیا کہ ان دونوں عوامل میں سے پہلا عامل زمانی لحاظ سے بھی مقدم ہے اور اہمیت کے لحاظ سے بھی مقدم ہے۔ یہاں پر ہم امام علیہ السلام کے اس قیام کے تیسرے عامل کے بارے میں گفتگو کریں گے۔ امام علیہ السلام کے قیام کا تیسرا عامل امر بالمعروف اور نہی عن المنکر ہے۔ جیسے پہلے دو عامل کو تاریخ نے بیان کیا ہے، ایسے ہی اس عامل کو بھی تاریخ نے بیان کیا۔ امام علی مقام جب مدینہ سے جا رہے تھے تو امام علیہ السلام نے اپنے قیام کا مقصد واضح طور پر بیان کیا کہ میں کسی فساد اور فتنے کی خاطر قیام نہیں کر رہا، بلکہ میرے قیام کا مقصد امر المعروف اور نہی عن المنکر ہے، اور میں اپنے نانا کی امت کی اصلاح چاہتا ہوں۔ اس تیسرے عامل کی نوعیت رد عمل والی نہیں ہے، بلکہ اس کی نوعیت ابتدائی ہے۔ امام کے اپنے مقاصد ہیں، ان مقاصد کے لیے امام قیام کرنا چاہ رہے ہیں، نہ یہ کہ کوئی رد عمل ہے، نہ یہ بیعت کے تقاضے کے مقابلے میں رد عمل ہے، نہ یہ کوفہ والوں کی دعوت کے مقابلے میں رد عمل ہے، بلکہ اس کی نوعیت ابتدائی نوعیت ہے۔ پہلا عامل یعنی بیعت کا تقاضا اور اس کا انکار، ہم نے جیسے کہ بیان کیا، یہ درحقیقت ایک رد عمل ہے، اور یہاں پر امام کا کردار ایک مدافع والا ہے۔ یعنی کیا؟ یعنی امام علیہ السلام سے ایک انتہائی فاسق شخص کی بیعت کا تقاضا ہو رہا ہے اور امام نے اپنے آپ کو اس بیعت سے بچانا ہے، جیسے کوئی ڈاکو کسی کو لوٹنا چاہ رہا ہو، کسی کی متاع اور کسی کے قیمتی مال لوٹنا چاہ رہا ہو، اور وہ اس کا مقصد اس قیمتی مال کو اس سے بچانا ہو، اگرچہ وہ دفاع بھی کر سکتا ہو، لیکن ممکن ہے وہ دفاع اپنے جنگ کے ذریعے سے نہ کرے، اسے لڑ کے نہ کرے، بلکہ کسی بھی طرح سے اس کو بچائے۔ دوسرے عامل میں امام علیہ السلام کا کردار شہید مرتضیٰ متحری کے بقول ایک متعاون والا ہے۔ یعنی کیا؟ یعنی کوفہ والوں نے امام علیہ السلام سے مدد چاہیے، امام علیہ السلام کو دعوت دی ہے، اور امام علیہ السلام ان کے ساتھ تعاون کر رہے ہیں۔ تیسرے عامل میں یعنی امر المعروف اور نہی عن المنکر کے عامل میں امام علیہ السلام کا کردار ایک مہاجم یعنی ایک حملہ آور والا ہے۔ یہاں پہ امام کا کردار اور امام کا کام درحقیقت اگریسو ہے۔ اب ہر عامل کے لحاظ سے امام کا وظیفہ کیا بنتا ہے؟ پہلا عامل یعنی یزید نے بیعت کا تقاضا کر دیا اور امام کا کام ہے کہ وہ بیعت کا انکار کریں، اب ایسے میں امام کی ذمہ داری کیا بنتی ہے؟ اس ذمہ داری کو امام کیسے انجام دے سکتے ہیں؟ صرف کوئی ایسی اسٹریٹجی اپنانا کہ جس کے ذریعے سے امام بیعت سے بچ سکے۔ یہ اسٹریٹجی یہ بھی ہو سکتی ہے کہ کسی دور دراز علاقے میں امام چلے جائیں جہاں پہ یزید کی حکومت کی پہنچ نہ ہو، اور امام اس طرح سے بھی یزید کی بیعت سے بچ سکتے ہیں۔ تو یہاں پہ اگر मसलन इब्ने अब्बास ने जो मशवरा दिया था कि आप यमन के पहाड़ों में चले जाएं, इमाम अगर उस पर भी अमल कर लेते तो इमाम अपनी ज़िम्मेदारी पर इमाम ने अमल कर लिया था। दूसरे आमिल के लिहाज से इमाम की ज़िम्मेदारी क्या बनती है? दूसरा आमिल यानी कूफा वालों ने इमाम को दावत दी है, अब इमाम की ज़िम्मेदारी क्या बनती है? इमाम की ज़िम्मेदारी ये बनती है कि कूफा वालों की इस दावत को कबूल करें और कूफा जाएं। अब ये अगर इमाम कूफा जाते हैं तो इमाम की ज़िम्मेदारी उनसे साकित हो जाती है, उन पे जाके कूफा में उनसे तआवुन करते हैं, इमाम की ज़िम्मेदारी साकित हो जाती है। और ये इमाम की ज़िम्मेदारी तब तक बनती है जब तक कूफा वाले अपने अहद पर पाबंद हों। अगर कूफा वाले अपने अहद से पलट जाते हैं, पीछे हट जाते हैं, तो ऐसी सूरत में इस तआवुन को जारी रखना इमाम की ज़िम्मेदारी नहीं है। बस ये ज़िम्मेदारी तब तक बनेगी जब तक कूफा वाले अपने अहद पर बाकी है। तीसरा आमिल जो है अम्र बिल मारूफ और नहीं अनिल मुनकर, इसकी नौइयत पहले दो आमिलों से मुख्तलिफ है। पहले दोनों आमिल रद्द अमल थे, जबकि ये आमिल रद्द अमल नहीं है। इसकी ज़िम्मेदारी भी इमाम की मुख्तलिफ है इस हवाले से, जो इमाम की ज़िम्मेदारी बनती है और इमाम ने जो क़याम करना है वो ज़िम्मेदारी आखिर तक बाकी रहेगी, चाहे कूफा वाले अपने अहद पर बाकी रहें या ना रहें, चाहे यजीद बैत तलब करे या ना तलब करे। यहाँ पर एक गलत फहमी का इजाला करना ज़रूरी है, और वो गलत फहमी ये है कि शहीद जावेद नामी किताब के मुसन्निफ के नज़दीक, अगरचे शहीद मुर्तज़ा मुतहरी कहते हैं कि उनको वो गलत नहीं कह रहे क्योंकि ये उनका इज्तिहाद है और इज्तिहाद में गलती हो सकती है, लेकिन ख़ुद इस नज़रिए को गलत कह रहे हैं कि उनके मुताबिक अहम तरीन आमिल इमाम हुसैन अलैहिस्सलाम के क़्याम का कूफा वालों की दावत है। शहीद मुर्तज़ा मुतहरी कहते हैं कि ये एक गलत फहमी है। दर हकीकत अहमियत के हवाले से ये सबसे आखिरी आमिल है, सबसे आखिरी आमिल कूफा वालों की दावत को लब्बैक कहना और उसकी इजाबत करना है। सबसे ज़्यादा अहमियत का आमिल जो है वो कौन सा है? वो अम्र बिल मारूफ और नहीं अनिल मुनकर है। दूसरे नंबर पर अहमियत का आमिल यजीद की तरफ से बैत का तकाजा और इमाम अली मकाम की तरफ से उसका इनकार है। और इसके बाद जो आखिरी नंबर पर अहमियत के लिहाज से जो आमिल आता है वो कूफा वालों की दावत को कबूल करना है। और यहाँ पे शहीद मुर्तज़ा मुतहरी शाहिद लेके आते हैं कि देखिए, अगर सबसे ज़्यादा अहमियत का हामिल कूफा वालों की दावत होती तो जब कूफा वालों ने बेवफाई की और जब इमाम को ये ख़बर मिली कि कूफा वालों ने अपनी बैत तोड़ दी है, तो इमाम अलैहिस्सलाम को यहाँ से वापस पलट जाना चाहिए था, जबकि इमाम आले मकाम वापस नहीं पलटे, बल्कि कज़िया से बरक्स है। कूफा वालों की तरफ से बैत शिकनी के बाद इमाम अलैहिस्सलाम के खुतबात ज़्यादा पुर हैजान हो गए, उनमें ज़्यादा वलवला आ गया है, इमाम के क़याम में ज़्यादा शिद्दत आ गई है। तो बस ये आमिल अहम आमिल नहीं है, बल्कि अहम तरीन आमिल जैसे कि बयान हुआ है अम्र बिल मारूफ और नहीं अनिल मुनकर है, और उसके बाद अहमियत के लिहाज से यजीद की बैत का इनकार है, और तीसरे नंबर पर कूफा वालों की दावत को कबूल करना है।